جو عناوین آپ کے سامنے پیش کیے جا رہے ہیں یہ مفصل عناوین ہیں، یعنی جس کا حق ایک دن میں یقیناً ادا نہیں کیا جا سکتا ہے، یہ صرف فہرست اور مضامین ہیں جو صرف اتنا بتایا بتانے کے لیے کافی ہے کہ قرآن مجید نے موضوعات کو اٹھایا ہے اور بے شمار آیتیں اس ضمن میں جو ہے قرآن مجید نے پیش کی، جس طرح سے کل جو پیش کیا گیا تھا کہ قرآن مجید کتاب احکام شرع ہے، تو 500 کے قریب آیتیں تھیں جو ایک دن میں نہیں پیش کی جا سکتی، اسی طرح سے آج کا عنوان ہے قرآن مجید کتاب امر بالمعروف و نہی عن المنکر ہے، قرآن مجید نے امر بالمعروف پر زور دیا ہے، قرآن مجید میں بے شمار آیات اس ضمن میں آئے ہیں کہ امر بالمعروف کرنا چاہیے اور نہیں عن المنکر انجام دینا چاہیے، یعنی نیکی کا حکم دینا چاہیے اور برائی سے روکنا چاہیے، اس مضمون کو قرآن مجید نے پیش کیا ہے، اس مفہوم کو پیش کیا ہے اور یہ حکم دیا ہے قرآن مجید نے، تو اس کے لیے ایک مفصل بحث کی ضرورت ہے اس زمین میں کہ امر بالمعروف کی شرائط کیا ہیں، امر بالمعروف کے احکام کیا ہیں، ایک بحث تو امر بالمعروف کی آتی ہے احکام شرع میں، کیونکہ امر بالمعروف کو ہم جو گنتے ہیں وہ فروع دین میں شمار کرتے ہیں، اگر ہم امر بالمعروف کی بحث کو فروع دین میں شمار کریں تو اس کے احکام بھی بیان کرنا پڑے گا، جس طرح سے نماز فروع دین کا حصہ ہے تو نماز کے احکام قرآن مجید میں موجود ہیں کہ نماز کتنی رکعت پڑھنی چاہیے، فجر کی، ظہر کی، عصر کی، مغرب کی، اس کے احکام ہیں، پھر جو ہے جماعت کے احکام ہیں یا نماز کے احکام ہیں، اراکین ارکان نماز ہیں، یہ ساری باتیں آپ کو نماز کے ذیل میں فقہی کتابوں میں ملیں گے، یعنی شرعی کتابوں میں فقہی احکام ہیں اس کے، اسی طرح سے روزہ فقہی احکام میں آئے گا تو فقہی احکام اس کے بیان کیے جائیں گے، تو اسی طرح سے آپ آگے بڑھیں تو ہم جہاد، اس کے بعد امر بالمعروف کا ذکر آتا ہے، تو اگر امر بالمعروف کو ہم اس فہرست میں ذکر کریں جس فہرست میں نماز، روزہ، حج، زکات آتا ہے، تو اب امر بالمعروف کی بھی شرائط پیش کرنا پڑے گا، اس امر بالمعروف کے احکام شرع میں بیان کرنا پڑے گا، اب بحث بھی اس کے اس ضمن میں ہے کہ یہ واجب ہے تو آیا واجب عینی ہے یا واجب کفائی ہے، امر بالمعروف اکثر علماء کہتے ہیں احوت یہ ہے کہ امر بالمعروف اور نہی عن المنکر کا فریضہ جو ہے وہ واجب کفائی میں آتا ہے، یہ قرآن مجید میں جو آیتیں پیش کی جا رہی ہیں جس پہ واجب کا تو اطلاق ہوتا ہے اور اس قدر واجب کا اطلاق ہوتا ہے کہ شاید ہی کسی واجب پر اتنا زور دیا گیا، یعنی واجب کے ہونے میں تو کوئی شک نہیں ہے، اب واجب عینی اور واجب کفائی کا مسئلہ الگ ہے، جیسے جہاد واجب عینی ہے تو کچھ رجحان جہاد جو ہے واجب کفائی، تو اب ہر واجب کفائی جو ہوتا ہے وہ در حقیقت واجب عینی ہی ہوتا ہے، اگر واجب کفائی پر کوئی مثال کے طور کے اوپر اگر کوئی عمل نہ کرے واجب پر تو سب پر واجب ہو جائے گا اور عیناً ہر شخص پر واجب ہو جائے گا، تو اس طریقے سے جو واجب کفائی ہم جس کو بولتے ہیں وہ اس پر اگر عمل نہیں کرنے کی صورت میں یہ واجب عینی شمار ہوتا ہے، یعنی اگر کوئی بھی فرض کریے کہ یہاں پر ایک شخص داخل ہوا اس نے جو ہے نا سلام کیا، السلام علیکم جميعا ورحمۃ اللہ، جو سلام کیا، اب جتنے لوگ یہاں بیٹھے ہوئے ان سب کے اوپر واجب ہو گیا تو اس کا جواب دیا، اگر ایک شخص نے جواب دے دیا تو دوسرے جو لوگ ہیں ان پر سے یہ واجب ثابت ہو جائے گا، واجب تو ہے، واجب ثابت ہو، لیکن اگر کوئی بھی نہ دے تو अगर कोई भी सलाम का जवाब ना दे तो कौन पकड़ा जाएगा, किसको पकड़ेंगे? जवाब नहीं दी तो सलाम को सबको दिया गया था ना, जवाब को सब पर वाजिब था, तो सभी को जवाब देना है। अगर नहीं दिया जाएगा तो सब माफ हो जाए, यानी पहले मरहले में ये वाजिब है नहीं है, यानी वाजिब किफायत की दर हकीकत क्या होता है, वाजिब ऐनी की तरह होता है। अलबत्ता जो है कुछ लोगों के जितनी की जरूरत है उससे वो पूरे हो जाएंगे, यानी फर्ज करें कि जितनों की जरूरत है वो काफी हो जाए, बस हो जाए। अब जब सिस्तानी साहब ने अभी फतवा दिया कि दाइश के मुकाबले में जंग वाजिब किफायत है, तो अब ये जो शरी हुकुम है ना, ये तो वाजिब है, वाजिब है, लेकिन ये वाजिब जो है ना वाजिब किफायत है। किफायत का मतलब क्या हुआ, अगर कोई न जाएगा तो सब पर वाजिब नहीं हो जाएगा, सबके लिए जरूरी हो जाएगा दाइश। अब अगर इतने लोग जाते हैं कि फिर आपको जरूरत नहीं है, जितने लोगों की जरूरत थी वो पूरी हो गई है, तो अब दूसरे लोगों के ऊपर से वो वाजिब साबित हो जाएगा कि जितनी जरूरत थी अब उससे ज्यादा अगर रहेंगी तो अभी जरूरत नहीं है। मिसाल के तौर पर अभी मैदान में मिसाल के तौर पर 2 लाख आदमी की जरूरत है, 10 लाख आदमी की जरूरत है, तो 10 लाख आदमी जिसकी जरूरत थी वो आ चुके हैं, अब इससे ज्यादा की जरूरत ही नहीं, अगर आएंगे भी तो जरूरत नहीं है, वो अगर खड़े भी रहे तो उनसे काम नहीं किया जाएगा, तो इसे कहते हैं हम वाजिब किफायत। तो इसी तरह से अम्र बिल मारूफ के लिए भी कहा गया है कि ये वाजिब किफायत का होना इसमें ज्यादा अहतमान है। अलबत्ता फिर वही बात बोलगी कि अगर कोई नहीं इस फरीजे पर अंजाम देगा तो हरेक के लिए ये वाजिब है के हुक्म में होगा ना, तो सवाल ये है कि क्या वाजिब वाजिब है नहीं जो हद वाजिब किफायत है क्या उसको भी पूरा किया जा रहा है, क्या हम में से कोई इसको वाजिब भी समझता है या नहीं। लोग पूछते हैं ना कि नमाज पढ़े या नहीं पढ़े, आपने मगरिब की पढ़ ली है, ईशा की पढ़ ली है, आप रोजे से हैं, उसको कहते हैं हाँ रोजे से हैं, लोग कहते हैं कि नहीं हम बीमार हैं नहीं रह सकते, कोई ना कोई पूछा बयान किया था आपने हज किया है, हज वाजिब है, क्या आपने कभी किसी के मुंह से ये सुना? आप कितने लोग हमें सवाल करते हैं कि फंस कैसे निकाला जाए, मौलाना पूछते हैं ना ज़कात कैसे निकालनी चाहिए, पूछते हैं ना, तो फंस का क्या हुक्म है, ज़कात का क्या हुक्म है। अब बात अब शियों में तो ऐसा मालूम होता है कि जो है ज़कात का हुक्म ही उठा लिया गया, यानी आये कुरान मनसूख हो चुकी है कि इरशाद हो रहा है कि या अय्युहल लज़ीना आमनू अक़ीमुस्सलाह वातुज़्ज़कात, नमाज पढ़ो और ज़कात दो, तो ऐसा मालूम हो रहा है कि ज़कात का हुक्म उठा लिया गया है। तो क्या अगर निसाब की भी जहाँ तक बात की जाए, निसाब में भी जो है ना सोना तो हर किसी के पास है ना, इस पर ज़कात वाजिब है, सोने पे ज़कात वाजिब है, 7.5 तोले के ऊपर अगर सोना हो तो ज़कात वाजिब है, लेकिन कितने लोग इस बात से वाकिफ हैं कि ज़कात देना चाहिए, ऐसा मालूम होता है कि ज़कात हमारे पास नहीं है। और क्या दूसरी जो खेती बाड़ी का शिया खेती बाड़ी नहीं करती दुनिया भर में, तो क्या उनके पास निसाब नहीं होता है? तो लेकिन ऐसा मालूम होता है कि जिस तरह से मुसलमानों के दीगर पकाते हुए फिक्र ने खुम्स को तर्क कर दिया है, इसी तरह से हम लोग भी जो है ज़कात से अफलत बरतते हैं, ज़कात एक वाजिब शरीफ है ना, लेकिन फिर भी गनीमत है कि इतना तो सब जानते हैं कि ज़कात एक वाजिबात में से है, इतना तो लोग जानते हैं कि खुम्स वाजिबात में से है, इतना तो लोगों ने कान बड़ी आवाज में सुन लिया है कि जिहाद भी इस्लाम में वाजिब है। अब ये कि तो कभी ऐसी जरूरत नहीं पड़ी थी, अब आजकल जरूरत पड़ रही है जिहाद की, वरना जो है जिहाद का भी वजीफा कई सौ सालों से, और शिया कभी जिहाद किए ही नहीं है, तो कभी हमारी हुकूमत रही नहीं ना, इतने अरसे दराज तक कभी जरूरत ही नहीं पड़ी, और जो है ऐसा कभी किसी کسی دور میں اتنا چیزوں کا ظلم بھی نہیں ہوا ہے کہ اس وقت اس 21ویں صدی میں جو ظلم ڈھایا جا رہا ہے, اتنا بڑا ظلم تو کبھی شیعوں پر اتنا بڑا ظلم نہیں ڈھایا گیا. تو ڈھایا گیا تھا لیکن اس منظم طریقے سے کہ پاکستان میں ہمارا خون بہ رہا ہے, افغانستان میں ہمارا خون بہ رہا ہے, عراق میں ہمارا خون بہ رہا ہے, لبنان میں ہمارا خون بہ رہا ہے, بحرین میں ہمارا خون بہ رہا ہے, یمن میں ہمارا خون بہ رہا ہے, اس پوری دنیا میں, یعنی پوری دنیا میں ہمارا لوگ فوارے کی طرح بہ رہا ہے. اتنا زیادہ تعداد میں چاروں طرف سے جو جلغار ہو گئی ہے, اتنی بڑی جلغار کبھی شاید اتنے بڑے پیمانے پہ اور اتنی بڑی تعداد میں کچھ قتل عام کہ ہر روز 100, 200, 300 کی تعداد میں 10 سال سے یہی فکر چلتا آ رہا ہے, روزانہ 100, 200 کی تعداد میں جو ہے. ابھی 10 سال میں آپ لگا لیجیے, ہر روز 100 کی تعداد میں اتنے لاکھ ہو گئے. یہ ساری چیزیں پھر بھی ایک حد تک مسلمانوں کو یاد ہے, لیکن یہ سارے مسائل کا حل کس بات پر موقوف ہے؟ یہ سارے مسائل کا پورا دار و مدار جو ہے, جس واجب سے ہم نے اجتماعی طور پر غفلت برتی ہے, وہ ہے امر بالمعروف کا وظیفہ. یہ کبھی اس بارے میں سوچا بھی نہیں, کسی نے آج تک یہ سوال ہی نہیں کیا کہ کیا امر بالمعروف اگر واجب ہے تو ہم اس واجب پر عمل کریں کہ نہ کریں, کریں تو کیسے عمل کریں, کس طرح سے عمل کریں, کہ یہ واجب ہم سے چھوٹ تو نہیں رہا ہے, کیا ہم لوگ اس واجب پر عمل بھی کر رہے ہیں دنیا بھر میں یا نہیں کر رہے ہیں, اس واجب پر عمل بھی ہو رہا ہے ہمارے شہر میں, ہم لوگ اس وظیفے کو انجام بھی دے رہے ہیں یا نہیں. ہر جبکہ پڑھایا کیا جاتا ہے مکتب میں کیا پڑھایا جاتا ہے؟ امر بالمعروف والنہی عن المنکر, یعنی نیکی کی ہدایت کرنا اور برائی سے روکنا ہر مسلمان پر واجب ہے, مستحب نہیں ہے, واجب ہے. تو آپ یہ بتائیں, اجتماعی طور پر اگر اس کا اثر بڑھتا جائے تو اس کے نتائج کیا برآمد ہوں گے؟ واجب کو ترک کرنے کے نتائج امتوں پر کیا مرتب ہوتے ہیں, معاشرے پر کس طرح سے مرتب ہوتے ہیں؟ یہ کوئی کھیل اور مذاق نہیں ہے نا, حکم شریعت کوئی مذاق نہیں ہے, کوئی زندگی نہیں ہے کہ ہم جو ہے اجتماعی طور پر واجبات کو ترک کر دیں, سب کے سب مل کر ایک واجب کو نظر انداز کر دیں کہ یہ واجب ہم پر واجب ہی نہیں ہوا ہے, پوری قوم نابالغ ہوتی ہے کہ قوم میں کوئی واجب نہیں ہے جس پر واجب ہوا ہے. تو جب سے نماز واجب ہوتی ہے نا, تو بچے کو جیسے نماز پڑھائی جاتی ہے کہ بیٹا تم پر نماز واجب ہو گئی ہے, اب روزہ رکھنا واجب ہو گیا ہے, تو روزہ رکھے ہوتی کہ نہیں ہوتی؟ لیکن امر بالمعروف کی طرف کبھی توجہ دی گئی ہے. اچھا, ایک تو مشکل یہ کہ یہ جو ترتیب ہے نا, یہ ترتیب کوئی شرعی ترتیب نہیں ہے, یہ پہلے دوسرے تیسرے, یعنی مطلب پہلے درجے پر جو ہے مثال کے طور پر تو دوسرا درجہ روزے کا, تیسرا درجہ, البتہ فضیلتوں میں یقیناً نماز کی فضیلت ہے اور اس کے لیے ہم روایات ہیں, احادیث ہیں, لیکن یہ دوسرے نمبر پہ جو روزے کو رکھا گیا ہے, جبکہ قرآن مجید میں دوسرے نمبر پر نماز کے بعد کیا رکھا ہے؟ زکات رکھا ہے. اقیم الصلاۃ کے بعد اگر کوئی فریضے کو یاد دلایا قرآن مجید نے تو وہ زکات کا فریضہ ہے, اقیم الصلاۃ واتو الزکاۃ. بار بار جو ہے نا زکات کا لفظ نماز کے بعد فوری, حالانکہ یہ کیا ہے, نمائندہ آیتیں ہیں, یعنی نمائندہ احکام ہیں کہ زکات کا مطلب صرف زکات نہیں ہے بلکہ تمام اجتماعی احکام اس زکات کے ذیل میں آتے ہیں. جیسا بعض مفسرین بعض علماء کہتے ہیں, نماز انفرادی عبادت کا نام ہے اور زکات اجتماعی عبادت کا نام ہے. تو نماز کہہ کر اللہ سبحانہ وتعالیٰ نے تمام انفرادی عبادات میں نماز کو امتیازی خصوصیت دے کر ترجمان بنایا ہے تمام انفرادی عبادات کا, اسی طرح سے زکات کو اجتماعی عبادت کہہ کر تمام اجتماعی عبادات کا جو ہے وہ ترجمان قرار دیا ہے. زکات کا مطلب صرف زکات نہیں ہوئی بلکہ وہ تمام اجتماعی عبادات ہوئے جو زکات کے ذیل میں بیان کیا جا رہا ہے. یہ نمائندہ آیتیں ہوں گی. تو یہ ترتیب جو ہے نا, کیا ایسا مطلب نہیں ہے کہ ہم اگر امر بالمعروف کو ساتویں اور آٹھویں درجے پر رکھتے ہیں تو اس کا مطلب یہ نہیں ہے کہ شریعت نے اس کو جو ہے نا ساتویں آٹھویں درجے کا مقام دیا ہے کہ یہ سب کے بعد ہے. پہلے نماز پڑھنا ہے, پھر روزہ رکھنا ہے, پھر حج کرنا ہے, پھر زکات کرنا ہے, پھر جہاد. کبھی ایسا ہوتا ہے کہ جہاد جو ہے ضروری ہو جاتا ہے, وقت اس وقت جیسا جہاد کا وقت ہے. تو یہ جو جہاد کا وقت ہے اس وقت میں جو ہے آپ کو ہو سکتا ہے کہ دوسرے فرائض پر یہ فرائض کی اہمیت زیادہ ہو جائے. جیسے امام حسین علیہ السلام نے فرمایا تھا کہ اس وقت حد سے زیادہ اہم فریضہ جو ہے وہ امر بالمعروف ہے. امام نے حج کو عمرے پہ بدل دیا, یعنی عمرے کو فردہ میں بدل دیا, حج نہیں کیا امام. آٹھ ذیلحج کو جبکہ سارے لوگ فریض حج انجام دینے کے لیے مکے کی سرزمین پر جمع ہو رہے تھے, آپ جبکہ مکے ہی کی سرزمین پر موجود تھے, عین حج کے موقع پر حج چھوڑ کے جا رہے ہیں. تو جو لوگ وقت کی نزاکت کو نہیں سمجھتے ہیں کہ اس وقت میں کون سا کام انجام دینا چاہیے, اس وقت سب سے پہلا وظیفہ ہمارا کیا ہے, سب سے اہم ترین فریضہ ہمارا اس وقت کیا ہے, تو امام نے حج کو عمرے پہ بدلا. 28 ماہ رجب کو امام جو ہے مدینے سے مکے کی طرف ہجرت کی. 28 ماہ رجب تو جب مدینہ چھوڑا مکہ پہنچے, دو تین روز میں مکہ پہنچ گئے ہوں گے. اب مکے کی سرزمین پر آٹھ ذیلحج تک وہیں قیام کیے ہوئے ہیں. شعبان, رمضان کا مہینہ گزرا, شوال کا مہینہ گزرا, ذوالحجہ کا مہینہ گزرا, اتنے مہینے آپ مکے کی سرزمین پر ہیں. آٹھ ذیلحج کو جبکہ سارے کی ساری امت اسلامیہ آ چکی ہے, اب یوم ترویح ابھی مکہ چھوڑنا واجب ہو گیا ہے. آٹھ ذیلحج کو مکہ چھوڑنا حاجیوں کے لیے واجب ہے. منا کی طرف کوچ کرے یا عرفات کی طرف کوچ کرے, بہرحال مکہ آپ کو چھوڑ دے رہا ہے. حاجیوں کو آٹھ ذیلحج کو مکہ چھوڑنا ہے. مکہ چھوڑ کر اکثر ان کے مستحب یہ ہے کہ شب جو ہے منا میں گزاری جائے, اور صبح جو ہے نو کی صبح کو منا سے نکل کر جو ہے عرفات کی طرف کوچ کیا جائے, تاکہ ظہر سے پہلے ہم جو ہے میدان عرفات کو پہنچ جائیں, تاکہ زوال سے لے کے غروب تک کا جو وقت ہے وہ قیام واجب ہے میدان عرفہ میں. تو مکہ چھوڑنا ہے, لوگ عرفہ کے لیے منا کے لیے جا رہے ہیں. امام حسین علیہ السلام نے اپنا منا کربلا کو قرار دیا. منا میں لوگ بکری ذبح کرنے کے لیے لے کے آئے ہیں, اور امام اپنے گود کے پالوں کو لے جا رہے ہیں کربلا کے منا کی طرف. تو یہ وہ کون سے فریضے پر عمل کرنے کے لیے جا رہے ہیں؟ سب سے اہم ترین فریضہ جس کو امت اسلامیہ نے بھلا دیا تھا. اچھا, جس فریضے کو, یہ وہ اہم ترین فریضہ ہے کہ اگر اس فریضے کو بھلا دیا جائے, کیونکہ اسی پر تمام احکام کا دور و مدار ہے. امر بالمعروف پر تمام نیکیوں کا دور و مدار ہے. نماز نیکی ہے یا نہیں ہے؟ نماز بھی نیکی ہے. نماز کا حکم امر صلاۃ یہ امر بالمعروف میں آتا ہے, کیونکہ نماز معروفات میں سے, نماز نیکی میں شمار ہوتی ہے, روزہ نیکی ہے, حج نیکی ہے, زکات نیکی ہے. نماز کا حکم, روزے کا حکم, حج کا حکم, یہ سب امر بالمعروف ہے. یعنی سارے فریضوں کا دار و مدار امر بالمعروف اور نہیں عن المنکر پر ہے. اگر امر بالمعروف پر عمل کیا جائے گا تو مسجدیں بھی بھریں گی, نمازی بھی آئیں گے اور نماز بھی پڑھی جائے گی. امر بالمعروف کے فریضے پر عمل کیا جائے گا تو روزہ رکھیں گے, حج کیا جائے گا, زکات دی جائے گی, خمس دیا جائے گا, جہاد کیا جائے گا. امر بالمعروف اگر ہوگا, اگر نہیں عن المنکر پہ عمل کیا جائے گا تو لوگ شراب سے دور ہوں گے, برائیوں سے دور ہوں گے, ظلم سے دوری اختیار کریں گے, ستم سے دوری اختیار کریں گے, ناانصافیوں سے بچیں گے, بے عدالتیوں سے بچیں گے, رشوت خوری سے بچیں گے, سود سے بچیں گے, حسد و بغض و عناد و فساد و بربریت سے بچیں گے, ظالم اور جابر حکمرانوں کی آنکھوں میں آنکھیں ڈال کر ان کو روکیں گے. جب جابر حکمرانوں کو روکیں گے تو پھر عدالت برپا ہوگی, نظام نظام عدل, نظام نظام انصاف برپا ہوگا. تو یہ وہ اہم ترین فریضہ ہے جس کو تاریکیوں کے حوالے کر دیا گیا. شہید مظاہری نے کئی کتابوں میں اس کا رونا رویا ہے کہ ہم نے امر بالمعروف کو ترک کیا ہے, ہم نے امر بالمعروف کی اہمیت کو ختم کیا ہے, ہم نے نہی عن المنکر کے فریضے سے غفلت پڑتی ہے. یہ کام صرف مولوی حضرات کا نہیں ہے, صرف امامہ پہننے والوں کا کام نہیں ہے. اس میں کیا آپ مکتب میں کیا پڑھاتے ہیں, بچپنے میں جو ہم سب نے پڑھا اس میں کیا پڑھایا گیا؟ کیا یہ کہا گیا کہ امر بالمعروف یعنی نیکی کی ہدایت کرنا مولوی اور ذاکرین کے اوپر واجب ہے؟ کیا ہم یہ کہتے ہیں کہ فلاں خطیب کی ذمہ داری تھی انہوں نے نہیں بتایا, فلاں ذاکر کی ذمہ داری تھی انہوں نے نہیں بتایا, فلاں عالم کی ذمہ داری تھی انہوں نے نہیں بتایا, جب علماء کی یہ ذمہ داری؟ ہاں یہ اپنی جگہ پر یہ بات مسلم ہے کہ جو علماء امر بالمعروف نہیں کرتے ہیں ان کے لیے بڑی وعید آئی ہے, ان کے لیے جو ہے بہت بڑا عذاب کا جو ہے اعلان کیا گیا ہے. کہ امر بالمعروف سب کا فریضہ ہے, ہر انسان کا وظیفہ ہے امر بالمعروف. اب اس کو ترک کرنے کے جو نتائج ہیں وہ بھی روایات میں بیان کیے گئے ہیں کہ اگر امر بالمعروف کو ترک کر دیا جائے گا تو اس کی کتنے اسباب و علل ہیں کہ امر بالمعروف کو ترک کر دینے سے وعید آئی ہے کہ ملک تباہ ہو جائے گا, ملتیں تباہ ہو جائیں گی, قومیں تباہ ہو جائیں گی. امر بالمعروف کے وظیفے کو اگر ترک کر دیا جائے گا تو امتیں تباہ ہو جائیں گی. یہ موضوع اس قدر وسیع ہے جس پر ضخیم کتابیں لکھی جانے کی ضرورت ہے, اور اب کتابیں لکھی بھی جا رہی ہیں, اب لوگ اس طرف توجہ بھی دینے لگے ہیں, اس لیے کہ اب سمجھ میں آ رہا ہے کہ یہ فریضے سے غفلت برتنے کے نتیجے میں ہم ضلالت کی کھائی میں گر گئے. اب اگر اس سے ہم کو باہر آنا ہے تو امر بالمعروف کے فریضے پر عمل کرنا. آپ بتائیے کتنا پیسہ, کتنا وقت, کتنے ادارے, کتنی سوسائٹی ہمارے پاس امر بالمعروف کا کام کرتی ہے, کتنی انجمنیں بنائی گئی ہیں, کتنی سوسائٹیز بنائی گئی ہیں, کتنی جو ہے آرگنائزیشنز ہیں, کتنی کتابیں لکھی جا رہی ہیں, کتنی جو ہے کتنی تبلیغات کی جا رہی ہیں, کتنے مبلغین کو ہم بھیج رہے ہیں, کتنے جو ہے معلمین کو ہم اعزام کرتے ہیں, کتنے کتنا پیسہ ہم اس کے اوپر ہماری سوسائٹی خرچ کرتی ہے, بتائیے امر بالمعروف کا ادارہ ہمارے پاس کہاں ہے؟ کیا کوئی فردی طور کے اوپر بھی نکل کے نوجوانوں میں جو چبوتروں پہ بیٹھے ہوئے ہیں, چائے خانوں میں بیٹھے ہوئے ہیں, یا جو ہے مسجد میں آتے ہیں نوجوان, یا جو ہے کہیں پر اجتماع کرتے ہیں, محفلوں میں جمع ہوتے ہیں, مجلسوں میں آتے ہیں, محفلوں میں آتے ہیں, کوئی شخص آ کے کہتا ہے کسی محفل میں 10 منٹ کا موعظہ کرتا ہے, امر بالمعروف کا حکم دیتا ہے, کوئی امر بالمعروف کرتا ہے؟ کیا ممبروں سے ہم نے امر بالمعروف کا وظیفہ انجام دیا؟ اشعار اتنے اشعار کہے جاتے ہیں, کوئی شعر ایسا ہے کہ جس میں امر بالمعروف کا حکم دیا گیا, جس میں جو ہے قوموں کو بیدار کیا گیا ہو, جس میں ملتوں کو پیغام دیا گیا ہو, جس میں یہ فریضہ. دیکھیے امر بالمعروف کا مطلب ایسا وظیفہ انجام نہیں دیا جاتا کہ میں آپ سے خواہش کرتا ہوں کہ آپ نماز پڑھیے, باپ اس طرح سے بیٹے سے کہے کہ میں تم سے گزارش کرتا ہوں, تم سے خواہش کرتا ہوں, میں تم سے التماس کرتا ہوں, میں تم سے چاہتا ہوں. یہ امر بالمعروف نہیں ہوا, امر ہونا چاہیے اس کے اندر, یعنی حکم ہونا چاہیے. اگر اس میں حکم نہیں ہے تو وہ امر بالمعروف نہیں ہے. درخواست کا مطلب امر بالمعروف نہیں, امر ہو یعنی پڑھو کا حکم کے ساتھ, صیغہ امر کے ساتھ آپ حکم کریں, نماز پڑھو, شراب چھوڑو, جمعہ چھوڑو, تو یہ حکم دینا چاہیے, مطلب یہ امر کے ساتھ ہونا چاہیے. ہو سکتا ہے کہ بعض لوگ ممبروں سے جو ہے نا بعض نصیحت کرتے ہوں گے لیکن امر نہیں کرتے. امام جمعہ کو امر کرنا ہے, آرڈر دینا ہے. یہ सारे लोगों का फरीजा है, यानी सिर्फ आइम्मा जुमा का फरीजा नहीं है, ये सिर्फ आइम्मा जमात का फरीजा नहीं है, ये सिर्फ जो है ना जाकिरीन और खुतबा और शोरा और मौसिया खान और चंद ग्रुप का काम नहीं है, बल्कि ये फरीजा तमाम मुस्लिमीन का है। अब ये तमाम मुस्लिमीन अगर इस काम के लिए आमादा हो, इतनी बड़ी तादाद में आए कि अब उससे ज्यादा तादाद की जरूरत ना हो, तो ठीक है कि अमर बिलमारूफ का फरीजा अंजाम देने के लिए उम्मत तैयार हो गई है, कौम तैयार हो गई है। अच्छा, अमर बिलमारूफ के लिए जरूरी क्या है, जो शख्स अमर कर रहा है उस पर वो खुद पहले आमिल हो तो वो अमर कर सकता। अब ये फिकी शरायत आपको जो है बाद में आपको तौज़ुल मसाइल में देखना पड़ेगा, और ये भी कहो कि ये मसला जो है कलामी बहस में भी है, फिकी मसला भी है कलामी बहस भी। कुरान मजीद की आयतें कि जिसमें अमर बिल मारूफ की फरीजे की तरफ तवज्जो दिलाई गई है, हम दो तीन आयतें आपके सामने पेश करते हैं। एक आयत ये सूरह आल इमरान की 104वीं आयत में, 104 وَلْتَكُنْ مِنْكُمْ أُمَّةٌ يَدْعُونَ إِلَى الْخَيْرِ, तुम में से एक उम्मत ऐसी होनी चाहिए जो खैर की तरफ बुलाए, يَدْعُونَ إِلَى الْخَيْرِ وَيَأْمُرُونَ بِالْمَعْرُوفِ وَيَنْهَوْنَ عَنِ الْمُنكَرِ, कि जो मारूफ का हुक्म करे और बुराइयों से रोके, وَيَنْهَوْنَ عَنِ الْمُنكَرِ أُولَئِكَ هُمُ الْمُفْلِحُونَ, कि यही लोग फलाह पाने वाले हैं, यही लोग फलाह पाने वाले हैं। कुरान मजीद जिन लोगों को फलाह की उम्मीद दिला रहा है और उनसे वादा कर रहा है कि मुफ्लिहीन नजात पाने वाले हैं, और मुफ्लिहीन ये लोग हैं यानी नजात याफ्ता लोग कौन है, जो अमर बिल मारूफ करने वाले हैं, नहीं अनिल मुनकर करने वाले हैं, यही लोग मुफ्लिहीन। तमाम मुसलमानों में से एक ग्रोह होना चाहिए, इसी ग्रोह को जो है ना शियायान अली कहा जाता था एक जमाने में, यही लोग असल अमर बिल मारूफ करने वाले अली वाले कहलाते थे, जिसके नतीजे में इन्होंने जख्म खाए, इन्होंने फोड़े खाए। अबू ज़र गफ़ारी को हम क्या कहते हैं, शिया सहाबी, अमीरुल मोमिनीन के सच्चे अकीदतमंदों में से जनाब अबू ज़र गफ़ारी। तो अबू ज़र गफ़ारी ने क्या किया, अमर बिल मारूफ का फरीजा अंजाम दिया, दौरे उस्मान में कठिन तरीन हालात में जनाब अबू ज़र ने जो है फरीजा अंजाम दिया, जिसके नतीजे में आपको कोड़े खाने पड़े। तो एक जमात थी, यानी अमीरुल मोमिनीन के साथ एक जमात थी, खुद अमीरुल मोमिनीन अमर बिल मारूफ करने वालों में शामिल, और आपके साथ जितने लोग थे ये सब के सब इस उम्मत में शामिल थे, जिसकी जो बशारत कुरान दे रहा है, जिसकी तरफ कुरान मजीद वजाहत के साथ पेश कर रहा है, उम्मत कि तुम ये उम्मत होनी चाहिए, कैसी उम्मत, अली वालों की उम्मत, कैसी उम्मत, अमर बिल मारूफ करने वालों की उम्मत, वल्तकुम मिनकुम उम्मत, तुम एक ग्रोह एक जमात होनी चाहिए, कहां है वो जमात, कहां है वो लोग, कहां है वो अफराद, वो उम्मत कहां है जो सारी की सारी उम्मत लगी हुई है इस बात के ऊपर, किस बात पर, यदूना इलल खैर, जो खैर की दावत देते हैं, वो यामुरूना बिल मारूफ, जो मारूफ का हुक्म देते हैं, बुराइयों से रोकते हैं, ये मुफ्लिहीन में से। और दूसरी आयत सूरह तौबा की 71वीं आयत, वल मोमिनून वल मोमिनात बाज़हुम औलिया बाज़, कि मोमिनून वल मोमिनात बाज़हुम औलिया बाज़, कि बाज़ मोमिनीन के वली हैं, सरपरस्त हैं, औलिया हैं, क्योंकि हुक्म देने का इख्तियार आपको कौन दिया। एक सवाल भी किया जाता है यहाँ पर, एक जहर ये फैलाया गया कि जिसकी कब्र में वो जवाब देगा, यानी किसी को हुक्म देने का इख्तियार नहीं है, किसी को कोई किसी को हुक्म ना दे, सब छोड़ दे, अगर कोई बुराई कर रहा है तो करने दो, अगर हम एक किश्ती का सवाल समझते हैं तो कोई अगर एक किश्ती में कोई छेद कर रहा है तो क्या हम उसको छोड़ देंगे? नहीं छोड़ेंगे। जैसे कोई आदमी कोई चीज पढ़ता है तो कोई कहता है कि आप क्यों, आपने क्यों पढ़ा ऐसा, तो फिर क्यों नहीं कहते आपने क्यों किया ऐसा? कहते हम कुछ भी करेंगे, आप कौन होते हैं हमको बोलने वाले, तो हम कुछ भी पढ़ेंगे, आप कौन होते हैं हमको बोलने वाले। हम ये कहते हैं कि आप कौन होते हैं हमको बोलने वाले कि हम क्यों ये पढ़ रहे हैं, ये पढ़ा है, ये पढ़ा है, आप कौन होते हैं पूछने वाले? क्योंकि करने वाले कहते हैं आप कौन होते हैं कि हमको कहने वाले, ये हमारा फेल है, हम कर रहे हैं, आपको क्या तकलीफ हो रही है, आप कौन होते हैं हमको बोलने वाले? तो हम कहेंगे आप कौन होते हैं हमको टोकने वाले, हम जो चाहे बोलेंगे। जब आप जो चाहे करेंगे तो हम नहीं बोलेंगे, तो हम जो चाहे बोलेंगे तो आप क्यों हमको टोकने लगे? आप कर रहे हैं तो हम नहीं टोकने कहां सकते हैं, तो हम बोल रहे हैं सिर्फ, कर तो नहीं रहे ना कुछ, खाली बोल रहे हैं, हम तो किसी का हाथ नहीं पकड़ रहे, हम तो रोक नहीं रहे किसी, अमल तो नहीं कर रहे हैं कोई, हम सिर्फ बोल रहे हैं। तो अगर कोई बोल रहे हैं तो उसके लिए रोकने वाले हजार लोग जमा होंगे, ऐसा क्यों बोल रहे हैं? अगर कोई आदमी हरकत कर रहा है, कोई अमल अंजाम दे रहा है, तो उसको रोकने वाले कोई नहीं है। हमको इख्तियार है, हम हमारा अमल हम कर रहे हैं, हम अपने फेल के हम जिम्मेदार है, जहन्नम में हम जाएंगे, आप कौन होते? आप हमको खिलाया है, आपने आपने हमको खिलाया, आपको आपको हक क्या पहुंचता है हमें बोलने का? पहली बात आप हमको रोक रहे हैं, आपको रोकने का हक किसने दिया? आप हमको ऑर्डर कर रहे हैं, करने का हुक्म दे रहे हैं, आप कौन होते हैं हमको नेकी का हुक्म देने वाले? कुरान कह रहा है कि हमने बाज़े मोमिनीन के वली और सरपरस्त होते हैं, यानी मोमिनीन मोमिनीन के वली होते हैं, विलायत ही अल्लाह ने, मगर ऐसा नहीं है कि सिर्फ मुझे विलायत दी है आपके ऊपर, ऐसा नहीं है, आपको भी मुझ पर विलायत दी है, यानी ये विलायत तरफ़ैनी है, इसको कहते हैं तरफ़ैनी विलायत। वो जो अल्लाह रसूल और अमीरुल मोमिनीन की जो विलायत का जिक्र है वो एक तरफा विलायत है, यानी अल्लाह हमारा वली है, नऊज़ बिल्लाह हम अल्लाह के वली नहीं है, रसूल हमारे वली हैं, आइमा हमारे वली हैं, तो ये एक तरफा विलायत है। लेकिन ये जो विलायत का यहाँ जिक्र हो रहा है कि वल मोमिनूना वल मोमिनात बाज़ुहुम औलिया व बाज़, कि बाज़ के सरपरस्त थे, वली है, यानी बहुकुमे वली बहुकुमे, यानी अल्लाह ने एक मोमिन को दूसरे वली, दूसरे मोमिन के लिए वली बनाया, सरपरस्त बनाया, कि तुम्हारा वजीफा है कि तुम्हारा भाई अगर गलती करे तो तुमको हम पकड़ेंगे, तुमको चाहिए कि उसका ख्याल रखें। अच्छा, उसको भी हमने कहा है कि वो भी अगर ये साहब भी अगर गलती करे तब भी आपको टोकने का था, ये विलायत मोमिनीन को दी गई है। यामुरून बिलमारूफ वयनहून अनिल मुनकर, ये वो औलिया हैं कि जो बुराइयों से रोकते हैं और मारूफ का हुक्म देते हैं। अब ये अहम आयत जो आप सुन चुके हैं बात, कुंतुम खैर उम्मतिन उखरिजत लिन्नास تأمرون بالمعروف وتنهون عن المنكر وتؤمنون بالله, سورہ آل عمران کی 104 میں آئے کہ جس میں ارشاد ہو رہا ہے کنتم خیر امت اخرجت للناس تأمرون بالمعروف وتنهون عن المنكر, تم بہترین امت ہو, یعنی امتوں میں سے بہترین امت کون ہے, قومیں ہیں نا پورے مسلمان, اب مسلمانوں میں بہترین مسلمان کو ہم نے, تم لوگوں کو, کون سے لوگ, جو تامرون بالمعروف وتنہون عن المنکر کرنے والے, ان کو ہم نے بہترین امت قرار دیا ہے, کنتم خیر امت اخرجت للناس, تم بہترین امت ہو جسے تمام انسانوں میں سے منتخب کیا گیا ہے, کس وجہ سے تمہیں منتخب کیا ہے, इसलिए कि तुम तामुरून बिलमारूफ, यानी बेहतरीन उम्मत नमाज पढ़ने वाले ही नहीं, तुम बेहतरीन उम्मतों में से हमने तुमको मुंतखब किया है कि तुम नमाज पढ़ने वाले हो, तुम रोजा रखने वाले हो, तुम हज करने वाले हो, तुम ज़कात देने, ये नहीं कहा, जबकि ये भी फराइज में से है और ये भी फराइज में से है। लेकिन जिस बुनियाद पर कौमों को, दूसरी कौमों को फजीलत दी गई है, एक ग्रोह मुस्लिमीन को तमाम ग्रोह मुस्लिमीन पर, तमाम उम्मत मुस्लिमा पर अगर एक ग्रोह को इम्तियाजी खुसूसियत दी गई है कि ये बेहतरीन उम्मत मुस्लिमा, यानी उम्मत मुस्लिमा में ये मकतब फिक्र बेहतरीन मकतब फिक्र है, क्यों? इसलिए कि ये तामुरून बिलमारूफ करने वाले लोग हैं, ये बेहतरीन उम्मत है, ये मुसलमानों में बेहतर मुसलमान है। क्यों मुसलमान, क्यों बेहतर मुसलमान, क्या करते हैं वो, क्यों बेहतर है ये, इसलिए कि बेहतर, इसलिए बेहतर है ये कि ये वो वाला फरीजा अंजाम देते हैं जो मिल्लतों को संवारने वाला है, जो कौमों को बनाने वाला है, जिसका काम इज्तिमा को दुरुस्त करना है, जिसका काम मिल्लत मुस्लिमा को मुत्तहिद करना है और उनको जो है संवारना, उनको बनाना है। ये तामुरून बिलमारूफ व तनहौन अनिल मुनकर करने वाले हैं। क्यों हमने तुमको तमाम उम्मतों में से चुन लिया है, मुंतखब कर लिया है? क्योंकि तुम अम्र बिलमारूफ करते हो, बुराइयों से रोकते हो और अल्लाह पर ईमान रखते हो, इसलिए हमने तुम्हें तमाम उम्मतों में और मुंतखब किया है। ये वाजिब तरीन फरीजा है, इसको तर्क करना गुनाहाने कबीरा में से। इस फरीजे को छोड़ना हराम है, यानी अम्र बिल मारूफ को तर्क करना हुर्मत में हराम है, इस वजीफे से आंखें चुराना हराम है। अगर कोई इस फरीजे पर अमल नहीं करता है, कितनी वईद सुनाई गई है और बिलखसूस उलमा से जाके अगर बिदाते उम्मत में जाहिर हो, तो आलिमों का फरीजा है कि उसको वाज़े करें, उसको जो है बताएं। अगर वो नहीं बताएंगे तो अजाब की गिरफ्त में आ जाएंगे। अम्र बिल मारूफ अगर नहीं करेंगे तो पूरी उम्मत पर अजाब नाज़िल होगा, कौमें तबाह हो जाएंगी, बर्बाद हो जाएंगी, मिल्लतें बर्बाद हो जाएंगी। यानी ये ऐसा नहीं है कि सिर्फ कहा जा रहा है कि बर्बाद हो जाएंगी और हकीकत में बर्बाद नहीं होगी, ऐसा नहीं है, वाकईतन बर्बाद हो जाएंगी, हकीकतन बर्बाद हो जाएंगी, ये अल्लाह का वादा है। यानी वो अस्बाब उलल जिससे मिल्लतें पाश पाश हो जाती हैं, तबाह हो जाती, चाहे वो कोई भी उम्मत हो, चाहे वो बेहतरीन उम्मत क्यों ना हो, वो बेहतरीन उम्मत क्यों बेहतरीन उम्मत है? क्योंकि वो अम्र बिल मारूफ करने वाली, जब वो अम्र बिल मारूफ नहीं करेगी तो वो बेहतरीन उम्मत नहीं रहेगी, वो कामयाब उम्मत नहीं रहेगी, वो अच्छी कौम नहीं कहलाएंगी, वो अच्छे अफराद नहीं कहलाएंगे, वो गुरुह मुस्लिमीन अपनी अजमत से नीचे आ जाएंगे, उनकी अजमत खत्म हो जाएगी और इस तरह से वो बर्बाद हो जाएगी। यानी अम्र बिल मारूफ को तर्क करने के जो नतायज है उसमें अजाब इज्तिमाई शामिल है, यानी इज्तिमाई अजाब नाज़िल होगा, मिल्लत बर्बाद हो जाएगी, कौम तबाह हो जाएगी। अमीरुल मोमिनीन बहुत ताकीद के साथ फरमा रहे हैं, यानी हमारे आइम्मा ने इस तरफ बहुत ताकीद की है, लेकिन मसला यह है कि कौन अली की सुनने वाला है? सब अली को सुनाने वाले हैं, कोई अली की सुनने वाला है? सब कहते हैं हमारी सुनिए, हर शायर कहता है मेरी सुनिए, कोई शायर ये नहीं कहता अमीरुल मोमिनीन ये कह रहे हैं उनकी सुनिए, हर खतीब चाहता है मैं ये कह रहा हूं, मैं ये सोचता हूं, मेरा जहन ये कहता है, लेकिन कोई ये नहीं कहता कि आपके इमाम अमीरुल मोमिनीन ये कह रहे हैं। जिसकी वजह से अमीरुल मोमिनीन पर वो जुल्म किया गया, जिस जुल्म करने वालों में खतीब शामिल है, जिसमें जो है उलमा शामिल है, जिस जुल्म करने वालों में जो है शोरा शामिल, यानी छुपा दिया है अमीरुल मोमिनीन के कलाम को, छुपा दिया है नहजुल बलागा के ऊपर जो है ना टेप लगा दिया, बंद कर दिया कि आप नहीं बोलेंगे हम बोलेंगे, नहजुल बलागा नहीं बोलेगा मिंबर पे, नहजुल बलागा नहीं बोलेगा हम बोलेंगे, महफिलों में नहजुल बलागा नहीं बोलेगा हम बोलेंगे। नतीजा क्या हुआ? अमीरुल मोमिनीन की आवाज सदा बसहरा हो गई। आज ये जुमला किसी को भी याद नहीं रहा کہ امیر المومنین نے تاکید کے ساتھ کہا تھا کہ لا تترک الامر بالمعروف والنہی عن المنکر، دیکھو امر بالمعروف کو ترک نہ کرنا، نہیں عن المنکر کو ترک نہ کرنا، اگر تم نے ایسا کیا تو فَيُوَلَّ عَلَيْكُمْ شِرَارُكُمْ، تمہارے بد کردار لوگ تم پر غالب آ جائیں گے. یعنی امر بالمعروف ترک کرنے کے نتائج میں سے ایک نتیجہ اس حدیث میں یہ ملتا ہے کہ اشرار غالب آ جائیں گے، دشمن مسلط ہو جائے گا، ظالم مسلط ہو جائے گا، اسرائیل مسلط ہو جائے گا، امریکہ مسلط ہو جائے گا، یہود مسلط ہو جائیں گے، نصارا اور اشرار قوم تمہاری قوم پہ غالب آ جائیں گے. تمہارے لیڈر کون ہیں؟ تمہاری سوسائٹی کے بزرگ کون ہیں؟ تمہاری قوم کے جو ہے بزرگ کون ہیں؟ آپ کی قوم کی کو کون چلاتے ہیں؟ آپ کی انجمنیں کس سے ڈرتی ہیں؟ آپ کے خطبہ کس سے ڈرتے ہیں؟ آپ کے علماء کس سے ڈرتے ہیں؟ کس کا حکم جو ہے وہ چلتا ہے علماء پر؟ کس کا حکم چلتا ہے سوسائٹی پر؟ کس کا حکم چلتا ہے انجمنوں پر؟ یہ ساری ماتمی انجمنیں ہوں یا مرثیہ خام ہو، کس کا حکم چلتا ہے ان کے اوپر؟ ان کے بزرگ کون ہیں؟ تو معلوم ہوا اشرار ہے، غنڈہ عناصر ہے. یہ کیوں ہوا؟ یہ امیر المومنین کی اس بددعا کا نتیجہ ہے کہ اگر تم نے امر بالمعروف کو چھوڑ دیا، نہیں عن المنکر کو چھوڑ دیا، تو فَيُوَلَّ عَلَيْكُمْ شِرَارُكُمْ، تمہارے بد کردار لوگ تم پر غالب آ جائیں گے. ثُمَّ تَدْعُونَ فَلَا يُسْتَجَابُ لَكُمْ، اور اتنی بڑی وارننگ دیا ہے کہ اگر پھر تمہارے اچھے لوگ دعا کریں گے تو ان کی دعائیں مستجاب نہیں ہوں گی. آج جو قوموں پہ ہم دیکھ رہے ہیں کہ بہترین قوم ہے اس وقت دنیا کی، بہترین قوموں میں سے کون سی قوم ہے؟ شیعہ قوم، بہترین قوم. نتیجہ کیا ہو رہا ہے عراق کی سرزمین میں؟ یہ بہترین قوم کے اوپر کون مسلط ہو گیا؟ اس 30 سال اور 50 سال اور 60 سال کی عراق کی تاریخ میں، حسن بکر سے پہلے کے بھی زمانے سے آپ دیکھیے، اور پیچھے چلے جائیے بغداد کی حکومت کو، بنی عباس کا دور، بنی امیہ کا دور، یہ پورے ظلم و ستم کی داستانوں سے بھرے ہوئے ہلاکوں اور چنگیز کا دور، اس کے بعد آتے آتے آج بھی جو ہے ایک نئے خلیفہ جو ہے سامنے آ رہا ہے. تو معلوم یہ ہوا کہ یہ قوم کیوں اس قدر پس رہی ہے؟ کیا ان کی تعداد کم ہے؟ کیا ان کے پاس قوت کم ہے؟ کیا ان کے پاس طاقت کم ہے؟ ان کے پاس پیسہ کم ہے؟ ان کے پاس کمی کس چیز کی؟ آخر یہ لوگ اس نتیجے پہ کیسے پہنچ گئے؟ یہ بہترین قوم اس پر دشمن کیسے مسلط ہوا؟ انتم الاعلون ان کنتم مومنین، تم بالا دست رہو گے اگر تم مومن رہو گے. کیا تم مومن نہیں رہے یا بالا دست نہیں رہے؟ اگر بالا دست نہیں رہے تو قرآن کا وعدہ پھر غلط ہو جائے گا کہ تم اگر مومن ہو تو ہم تم کو بالا دست بنائیں گے. یعنی تمہارے ملک پر ظالم حکمراں نہیں آئے گا، بلکہ اگر تم مومن ہو تو تم حکومت کرو گے. اللہ چاہتا ہے کہ علماء کے ہاتھ سے احکام اسلامی جاری ہو. تو آپ بتائیے عراق میں اسلامی احکام اور جو ہے مجری احکام کون ہیں؟ علماء کے ہاتھ میں حکومت. امر بالمعروف کا وظیفہ اگر کوئی چھوڑ دو، اس کا نتیجہ یہ ہوتا ہے. اور امر بالمعروف جن قوموں نے کیا ہے، آج دیکھیے نماز تو جو ہے لبنان میں عرصے سے پڑھی جاتی تھی، روزہ بھی لبنان کے لوگ رہا کرتے تھے، حج بھی کیا کرتے رہے ہوں گے، لیکن اس 35 سال کے عرصے میں امام موسیٰ صبر کے آنے کے بعد سے اب تک کتنی بڑی تاریخ بدلی ہے. اس 35 سال کے عرصے میں امر بالمعروف کرنے والی قوم بن گئی. تو پھر ظلم ختم ہو گیا، ظالموں کا تسلط ختم ہو گیا. آج کوئی ظالم ان پر حکومت نہیں کر سکتا، مسلط نہیں ہو سکتا، حتی لبنان کا صدر بھی ان کی اجازت کے بغیر نہیں آ سکتا، وہ بھی شیعہ. لیکن جو کام یہ امر بالمعروف کو جنہوں نے زندہ کیا اس دور میں، یہ وظیفہ تو تھا لیکن لوگ غفلت کے شکار تھے. امام خمینی نے آ کے اس وظیفے کو طرف توجہ دلائی، لوگ غافل تھے اس وظیفے کی طرف اور نہیں جانتے تھے کہ امر بالمعروف کس طرح سے انجام دینا چاہیے. آج امر بالمعروف جس بڑے پیمانے پہ امام خمینی کی جو دین ہے، اس کی وجہ سے جو آج افریقہ میں جب امر بالمعروف کا کام انجام دیا جا رہا ہے، آج یوگانڈا میں، آج کینیا میں، آج نائجیریا میں، आज सोमालिया में, आज जो है ना दुनिया के दूर तरीन नकाते आलम में चाइना में वजीफे अमर बिल मारूफ अंजाम दिया जा रहा, जिसके नतीजे में सैकड़ों करोड़ों लोग मजहब तशय्यु की तरफ राग़िब हो रहे हैं। और जिन कदीम शियों ने अमर बिल मारूफ का नतीजा अमर बिल मारूफ को तर्क कर दिया, आज उसका नतीजा सामने आ रहा है। उनके अंदर कत्ल वारत गिरी बढ़ रही है, आपस में रंजिशें बढ़ रही हैं, आपस में नफरतें बढ़ रही हैं, आपस में ग्रुप बंदियां हो रही हैं, आपस में इख्तलाफात वजूद में आ रहे हैं, बुराइयां फैल रही हैं, अशरार इनके ऊपर गालिब आ रहे हैं, जालिम इनके ऊपर मुसल्लत होने आ रहे हैं। आप ये बताइए कि यही ग्रुप है, ये दाएश का ग्रुप ये इराक के अंदर क्यों आ रहा है हुकूमत बनाने के लिए? वो कह रहे हैं कि जब तुमने अमेरिका का तसल्लुत बर्दाश्त किया था, जब तुमने सद्दाम का तसल्लुत बर्दाश्त किया, हम तो सद्दाम से तो बेहतर हैं, या हम सद्दाम की तरह ही हैं, हमारा तसल्लुत भी बर्दाश्त कर लो, उसको तो खलीफा मानने तैयार थे, हमको खलीफा मानने तैयार नहीं हो। 50 साल उनकी खिलाफत में रहे, कुछ साल हमारी खिलाफत भी बर्दाश्त कर लो। ये लोग आके क्यों जो है बेदार कौमों में आकर ऐलान नहीं कर सकते और उन पर मुसल्लत क्यों नहीं होते? इसलिए कि ईरान ने बता दिया, हम जालिम का तसल्लुत बर्दाश्त नहीं करते हैं। जब हम जालिम का जब शाह को नहीं बर्दाश्त कर सके तो तुम्हें क्या बर्दाश्त करेंगे और तुम्हारी खिलाफत क्या बर्दाश्त करेंगे? ये लोग आइए लिबनान पर आके हुकूमत करने की सोचे, ये लोग इराक क्यों जा रहे हैं, शाम क्यों जा रहे हैं ये लोग? इसलिए कि इनको मालूम है कि ये कौम गफलत का शिकार है। इस कौमों में अमर बिल मारूफ नहीं हुआ, नहीं अमीर मुनकर के फरीजे पर को अंजाम नहीं दिया गया, जिसकी वजह से ये कौमें जलालत की खाई निकल गई और जिसकी वजह से ये कौमें रुसवाई का शिकार हो गई। इनकी मिल्लत पे तफरीका ईजाद हो गया, मिल्लत तबाह हो गई, जहालत के दहाने पे पहुंच गई, मौत इनकी तहदीद कर रही है, बेरोजगारी इन्होंने इनको चारों तरफ से घेर लिया है, इफलास ने घेर लिया है, बदबख्तियों ने इन्हें घेर लिया है, इन्हें चारों तरफ से यलगार इनके ऊपर हो रही है। इनका कसूर क्या है? क्या इनके पास मस्जिदें नहीं थी? क्या ये लोग माह रमजान में रोजे नहीं रखते थे? क्या इराक के लोग हज करने नहीं जाते थे? क्या इनमें कोई जकात देने वाला नहीं था? क्या इनमें कोई खून वसूल करने वाला नहीं था? आज ये नौबत क्यों आ गई इस कौम पर? इसलिए कि ये लोग अम्र बिल मारूफ नहीं करते थे, ये लोग नहीं अनिल मुनकर नहीं करते थे, ये लोग किसी को रोकते नहीं थे, जिसकी वजह से ये आफतें आ गई और आज इसको मिलकर झेल रही है। अब भी लोग अगर इस वजीफे से गाफिल रहेंगे तो फिर इसी मुसीबतों का शिकार रहेंगे। तो हम दुआ करें कि परवरदिगार हमें उन गाफिल कौमों में हमारा शुमार न फरमाए, हमारा शुमार अमर बिल मारूफ करने वालों और नहीं मुनकर करने वालों में शुमार फरमाए। हमको तौफीक अता फरमा कि हम तेरे इस वजीफे पर अमल करें, उस फरीजे पर अमल करें। हमें अहकाम शरा से गफलत बरतने वालों में हमारा शुमार न फरमाए। परवरदिगार हमें तौफीक अता फरमा कि हम मुंशी आलम बशरियत के ज़हूर के लिए तैयारी करें और मुंतज़रीन इमाम में हमारा शुमार हो। हमारा शुमार उन लोगों में से हो कि जो इमाम के ज़हूर का मुकदमा बने और आपके ज़हूर के लिए कोशिश करने वालों में हमारा शुमार हो। हमारे कुलूब पर नूरे वही नूरे ईमान से मुज़य्यन फरमा, नूरे मोहब्बत अहले बैत से मुनव्वर फरमा, परवरदिगार मकामात मुक़द्दसा का तहफ़्फ़ुज़ फरमा, अज़वाज़ आलिया का तहफ़्फ़ुज़ फरमा, बिलख़ुसूस करबला सरमा नजफ़ की नेमतों और रहमतों से हमें महरूम न फरमा।